यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। गृहमन्त्री रमेश लेखकद्वारा पूर्व राजा समर्थकले हिजो गरेको तोड़फोड, आगजनी र लुटपाट क्षेत्रको निरीक्षण। घटनामा संलग्न जोसुकाईलाई कार्यवाहीको दायरामा ल्याउने गृहमन्त्रीको दृढ़ता। पूर्व राजाका समर्थकले गरेको तोड़फोड़ र आगजनीका घटना क्षम्य हुन नसक्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाई। काठमाण्डु महानगरपालिकाद्वारा हिजो तीनकुनेमा जथाभावी फोहोर र तोड़फोड़ गरेको भनी पूर्व राजा ज्ञानेन्द्र शाहलाई 7,93,000 जरिवाना। र म्यानमामा हिजो गएको भूकम्पमा परिमृत्यु हुनेको संख्या 1,000 नाघ्यो। र प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबलाई।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। गृहमन्त्री रमेश लेखकले पूर्व राजाका समर्थकहरूले हिजो काठमाण्डौको तीनकुने, कोटेश्वर लगायत क्षेत्रमा गरेको तोड़फोड़, आगजनी र लुटपाट गरेका क्षेत्रको निरीक्षण गर्नुभएको छ। गृहमन्त्री लेखक सहित गृह सचिव गोकर्णमणि दुवाडी र गृह मन्त्रालयका उच्च पदस्थ अधिकारी र प्रहरी अधिकृतहरूले आगजनी भएको तीनकुने स्थित निजी घर, कान्तिपुर टेलिभिजनको कार्यालय, अन्नपूर्ण पोस्ट, दैनिक जड़ीबुटी स्थित जड़ीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय र कोटेश्वर स्थित भाटबटेनी सुपर मार्केटको निरीक्षण गर्नुभएको हो। निरीक्षणका क्रममा गृहमन्त्री लेखकले संचार गृहमाथिको आक्रमण निन्दनीय भएको र घटनामा संलग्न जोसुकै भए पनि कार्यवाहीको दायरामा ल्याउने बताउनुभयो। उहाँले लोकतन्त्रको महत्वपूर्ण अंग संचार माध्यमलाई ध्वस्त पार्ने कोशिश गरेकामा त्यसको निन्दा गर्दै दोषीमाथि कार्यवाही गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। पूर्व राजाका समर्थकले हिजो काठमाण्डौको तीनकुनेमा गरेको प्रदर्शनलाई उत्तेजित बनाउने कार्यमा संलग्न रहेको आरोपमा धर्मगुरू भनेर चिनिने पुष्कर खतिवड़ालाई प्रहरीले आज ललितपुरको इमाडोलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो। प्रदर्शनको नेतृत्व गर्ने दुर्गा प्रसाई भने फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। काठमाण्डौ जिल्ला प्रहरी परिसरले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर जवरालाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी संसद सचिवालयलाई दिएको छ। नेपालको संविधानको धारा 103 उपधारा 6 बमोजिम प्रहरीले सचिवालयलाई सांसद जवरा पक्राउको सूचना दिएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनुभयो। काठमाण्डु महानगरपालिकाले तीनकुने क्षेत्रमा हिजो भएको प्रदर्शनका क्रममा रूख विरूवा तथा रेलिङ तोड़फोड़ र वातावरण प्रदूषण गरेको भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहलाई 7,93,000 रूपियाँ जरिवाना तोकेको छ। महानगर प्रहरी बलले पूर्व राजा शाहको समर्थनमा प्रदर्शन भएको तीनकुने क्षेत्रको आज अवलोकन र क्षति मूल्यांकन गरी जरिवाना तोकेको नगर प्रहरी नायब उपरीक्षक शिवलाल पौडेलले जानकारी दिनुभयो। महानगरले प्रदर्शन स्थल आसपास सहित विभिन्न स्थानमा सड़क तथा सड़क पेटीमा जथाभावी फोहोर गरेको कसूरमा 6,00,000, आगजनी नियन्त्रण गर्न गएको दमकलमाथि ढुंगा प्रहार गरी क्षति पुर्याएको कसूरमा 1,30,000, रूख विरूवा तथा रेलिङ एवं तीनकुने आइल्याण्डमा तोड़फोड़ कसूरमा 63,000 रूपियाँ जरिवाना तोकेको उहाँले बताउनुभयो। यसै गरी नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग तथा व्यवसाय महासंघले हिजो तीनकुनेमा भएको हिंस्रक घटनाको निन्दा गर्दै त्यसबाट भएको क्षतिको परिपूर्ति हुनुपर्ने माग गरेका छन्। दुवै महासंघले बेग्ला बेग्लै विज्ञप्ति निकालेर दोषीमाथि कार्यवाहीको माग गरेका हुन्। हिजो भएको आन्दोलनका क्रममा मानवीय क्षतिसँगै जनधनको क्षति भएकामा दुःख व्यक्त गर्दै उद्योग वाणिज्य महासंघले सर्वसाधारणको निजी जायजेथा, मीडिया हाउस, व्यावसायिक प्रतिष्ठानहरू समूहको सम्पत्ति, कार्यालय र अन्य व्यापारिक गतिविधिहरूमा आक्रमण, आगजनी, लुटपाट लगायत हिंसक घटनाबाट क्षति भएकोमा त्यसको भर्त्सना गर्दै क्षतिपूर्तिको माग गरेको छ। हिजो दिउँसो तीनकुने तथा कोटेश्वर लगायत स्थानमा भएका आपराधिक गतिविधिको निन्दा गर्दै महासंघले स्वच्छ, पारदर्शी एवं भयरहित वातावरणमा व्यवसाय गर्ने, वातावरण निर्माण गर्न सम्बद्ध सबैमा अनुरोध गरेको छ। साथै महासंघले हिजोको घटनामा संलग्न सम्पूर्णलाई कानूनी दायरामा ल्याई तत्काल कार्यवाही गर्न, शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थाका निम्ति सरकारलाई आग्रह गरेको छ। पूर्व राजाका समर्थक समूहको हिंसात्मक आन्दोलनमा परिमृत्यु भएका संचारकर्मी सुरेश रजकप्रति नेपाल पत्रकार महासंघले श्रद्धाञ्जली व्यक्त गरेको छ। पत्रकार रजकको मृत्युको सत्य तथ्य पत्ता लगाएर दोषीमाथि कड़ा कार्यवाहीको माग गर्दै आज महासंघले माइती घरमा प्रदर्शन समेत गरेको छ। हिजो पूर्व राजाका समर्थकले काठमाण्डौको तीन पुने स्थित एक निजी भवनमा आगो लगाउँदा त्यहाँ भिडियो खिचिरहेका एभिन्यूज टेलिभिजनका क्यामेरा पर्सन रजकको जलेर मृत्यु भएको थियो। प्रदर्शन कार्यक्रममा पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्यले पत्रकारको जीवधनको सुरक्षाका लागि सम्पूर्ण पत्रकारहरू एकताबद्ध भएर लाग्नुपर्नेमा जोड़ दिनुभयो। नेपाल पत्रकार महासंघले प्रदर्शनमा संचारकर्मीको मृत्यु र संचार गृहमाथि भएको आक्रमणको अध्ययन गर्न सात सदस्यीय समिति गठन गरेको छ। महासंघको आज राजधानीमा बसेको पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले उपाध्यक्ष उमेद बागचन्दको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो तीनकुने क्षेत्रमा भएको घटनाको छानबिन गरी दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सरकारसँग माग गर्नु भएको छ। नेकपा एकीकृत समाजवादी केन्द्रको कार्यालयमा भएको क्षतिको निरीक्षण गरेपछि भएको समाजवादी मोर्चा नेपालको बैठकमा उहाँले दोषीलाई कार्यवाहीको माग गर्नु भएको हो। अध्यक्ष प्रचण्डले असामाजिक गतिविधि गर्ने सबैलाई कार्यवाहीको दायरामा ल्याउन माग गर्नुभयो। साथै उहाँले सुरक्षा व्यवस्थालाई सुदृढ़ बनाउन सरकारलाई सुझाव दिनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व राजाका समर्थकले गरेको तोड़फोड़ र आगजनीका घटना कुनै हालतमा क्षम्य नभएको बताउनु भएको छ। प्रेस सेन्टर नेपालको पाँचौं राष्ट्रिय महाधिवेशनको आज काठमाडौँमा उद्घाटन गर्नुहुँदै अध्यक्ष प्रचण्डले पूर्व राजाका समर्थकले स्वतन्त्र प्रेसलाई आक्रमणको निशाना बनाएकोले सिंगो संचार जगत एकताबद्ध हुनुपर्नेमा जोड़ दिनुभयो। अध्यक्ष प्रचण्डले लामो संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ़ बनाउन प्रेसको भूमिका सशक्त हुनुपर्ने बताउनुभयो। माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा र उपमहासचिव जनार्दन शर्माले गणतन्त्रवादी शक्तिले आफूलाई सुधारेर सामन्तवादका विरूद्ध एकताबद्ध हुँदै जनभावनाको कदर गर्नुपर्ने बताउनुभयो। उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन नेपाल, प्रेस चौतारी नेपाल लगायत पत्रकार महासंघका अध्यक्ष तथा प्रतिनिधिले गणतन्त्रको विकल्प निरंकुश राजतन्त्र हुन नसक्ने भन्दै प्रेस स्वतन्त्रता र जनअधिकार रक्षाका लागि खबरदारी गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले गणतान्त्रिक शासन व्यवस्था कायम रहने बताउनु भएको छ। लुम्बिनीमा आज आयोजित नेपाली लेखक संघको आठौं अधिवेशनको उद्घाटन समारोहमा सभापति देउवाले नेपाली जनता संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा रहेकाले वर्तमान व्यवस्था कायम रहने बताउनु भएको हो। सभापति देउवाले पूर्व राजाका नाममा भएका गतिविधिको निन्दा गर्नुभयो। उहाँले देशमा गणतन्त्र स्थापित भइसकेकाले कसैले चाहँदैमा व्यवस्था परिवर्तन नहुने बताउनुभयो। हरेक नेपाली गणतन्त्रका पक्षमा एकजुट हुनुपर्नेमा समेत सभापति देउवाको जोड़ थियो। पोखरामा ढिलो गरी शुरू भएको विद्युतीय तार भूमिगत गर्ने कामले अहिले तीव्रता पाएको छ। गएको वैशाखदेखि थालिएको पूर्वाधार निर्माणको काममा हालसम्मको प्रगति 55% पुगेको आयोजनाले जनाएको छ। कास्कीबाट संवाददाता गौरव त्रिपाठीको रिपोर्ट।
नेपाल विद्युत प्राधिकरणले पोखरा महानगरपालिकामा विद्युत तार अन्डरग्राउण्ड गर्ने काम अगाडि बढ़ाएको छ। पहिलो चरणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाइडसम्म 26 किलोमिटर क्षेत्रमा विद्युतीय तारहरू अन्डरग्राउण्डको काम अगाडि बढ़ेको छ। पोखरा महानगरपालिका र भरतपुर महानगरपालिका वितरण प्रणाली शुद्धिकरण आयोजना अन्तर्गत विद्युतीय तार भूमिगत गर्ने काम भइरहेको हो। पोखरामा अहिलेसम्म 55% काम सम्पन्न भएको पोखरा भरतपुर वितरण प्रणाली शुद्धिकरण आयोजनाका सूचना अधिकारी मेघराज जोशी बताउनुहुन्छ।
अहिलेसम्म चाहिँ हामी इयरली 55% जति हामीले काम कम्प्लिट गरेका छौँ। यो चाहिँ हाम्रो फिजिकल प्रोग्रेस हो र हाम्रो वित्तीय नियरली हाम्रो 40%मा छ। हामी कुडर सब स्टेशनबाट चैती ब्रिजसम्मको सेक्सन चाहिँ हामीले एसटी लाइन, एलटी लाइन र ग्राहकको घरसम्मको कनेक्सनहरू सम्पूर्ण हामीले कम्प्लिट गरेका छौँ।
यति बेला मुख्यदेखि सहायक सड़कसम्म तार बिछ्याइने काम भइरहेको छ। विद्युत लाइनसँगै टेलिफोन केबल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि बिछ्याइनेछ। विद्युत लाइन जमिन मुनि बिछ्याउँदा पोखरा अझ सुन्दर देखिने नेपाल विद्युत प्राधिकरण पोखरा भरतपुर वितरण प्रणाली शुद्धिकरण आयोजनाका प्रमुख आनन्द सुवेदी बताउनुहुन्छ।
काठमाडौँ र भरतपुरमा पनि अरू अन्डरग्राउण्डका प्रोजेक्टहरू चलिरहेको छन्, तर त्योभन्दा पनि हाम्रो पोखराको चाहिँ भूगर्भ अलिकति कठिन भूगर्भ हुनाले हाम्रा मेसिनहरूले हाम्रा मेन पावरहरूले काठमाडौँ र भरतपुरमा जस्तो प्रोडक्टिभिटी नहुने, त्यहाँभन्दा 4 गुणा कम चाहिँ प्रोडक्टिभिटी आउने एउटा समस्या भयो। त्यसमा ठेकेदारले केही असहजता उसलाई भयो।
पोखरामा अहिलेसम्म 400 भन्दा बढी घरमा अन्डरग्राउण्डको लाइन बिजुली जोडिसकिएको छ। भूमिगत तार बढी क्षमता युक्त र भरपर्दो मानिन्छ। आजनाको निर्माण कार्य भारतीय निर्माण कम्पनी टाटा प्रोजेक्ट लिमिटेडले लिएको छ। गौरव त्रिपाठी, रेडियो नेपाल।
चैत्र कृष्ण औंसीका दिन आज काठमाडौँ उपत्यकामा परम्परागत घोड़े जात्रा पर्व मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले घोड़े जात्राका अवसरमा नेपाली सेनाद्वारा आज टुडीखेलमा आयोजित समारोहको अवलोकन गर्नुभयो। समारोहमा घोड़ा दौड़, घोड़ा जम्प, अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्ध कला लगायत विभिन्न रोचक कला प्रदर्शन गरिएका थिए। प्रदर्शनमा उत्कृष्ट हुनेलाई राष्ट्रपति पौडेलले पुरस्कार प्रदान गर्नुभयो। समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल, प्रधान न्यायाधीश प्रकाश मान सिंह राउत, उप प्रधानमन्त्री, मन्त्री, नेपाल स्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि लगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो। किम्बदन्ती अनुसार काठमाडौँ टुडीखेलको पूर्व दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरूमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीड़ित स्थानीयवासीले त्यसलाई संहार गरे पनि उसको प्रेत आत्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने भय रहिरहेकाले प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन गुरूमापाको आत्मालाई घोड़ाको टापले कुल्चाएर दबाउने गरी घोड़े जात्रा मनाउने गरिएको हो। साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आज राति त्यही रूखको फेदमा गुरूमापालाई खानेकुरा पनि दिइन्छ। आजकै दिन ललितपुरमा पनि एउटा कानो घोड़ा दौड़ाएर घोड़े जात्रा मनाउने परम्परा अनुसार घोड़े जात्रा मनाइएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले 62-63 जनआन्दोलनले महिला अधिकार सुनिश्चित गर्न बलियो आधारशिला निर्माण गरेको बताउनु भएको छ। रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाद्वारा आज आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले पछिल्लो निर्वाचनका क्रममा राजनीतिक दलहरूबीच भएका गठबन्धनका कारण कतिपय अवस्थामा संवैधानिक प्रावधान विपरीत महिला प्रतिनिधिको अनुपात घटेकोले आगामी निर्वाचनमा विशेष ध्यान पुर्याउन आग्रह गर्नुभयो। उहाँले महिला भएकै कारण समानुपातिक प्रणालीबाट आएका जनप्रतिनिधिलाई विभेद हुने गरेको गुनासो आउनु दुखद मात्र नभएर संविधान र कानूनी मापदण्ड प्रतिकूल हुने भएकाले उनीहरूको अधिकार सुनिश्चित हुनुपर्ने बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नवजात शिशु र गर्भवतीको पोषण सुधारमा सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ। फ्रान्सको राजधानी पेरिसमा आयोजित न्यूट्रिशन फर ग्रोथ पेरिस 2025 सम्मेलनलाई सम्बोधन गर्दै उहाँले मातृ शिशु पोषण सुधारमा नागरिक तहसम्मै सचेतना तथा सेवा प्रवाहमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको साथ महत्वपूर्ण रहेको बताउनुभयो। मन्त्री पौडेलले पछिल्ला 2 दशकमा नेपालले 5 वर्षभन्दा मुनिका बालबालिकामा हुने पुड़कोपनामा 32% कमी ल्याएको बताउनुभयो। गर्भवतीलाई आइरन र फोलिक एसिड पूर्तिका लागि सरकारले दिने चक्कीका कारण यसको उपलब्धतामा 65% वृद्धि भएको उहाँले स्पष्ट पार्नुभयो। मन्त्री पौडेलले विद्यालयमा अध्ययनरत बालबालिकालाई पोषण आहारा तथा नगद सहायताका साथै गर्भवती र नवजात शिशुलाई भिटामिन ए पूर्ति आइरन चक्की जस्ता कार्यक्रममा नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभयो। कञ्चनजंघा क्षेत्रमा पर्ने 6,433 मीटर अग्लो सार्फु चार हिमालमा पहिलो पटक मानवले पाइला टेकेका छन्। चिलिका पर्वतरोही हर्नान डेभिड लियलको नेतृत्वमा आएको टोलीले पहिलो पटक गत मंगलबार उक्त हिमालको सफल आरोहण गरेको आरोहण दलका सदस्य पूर्णिमा श्रेष्ठले जानकारी दिनुभयो। एक्सट्रीम क्लाइम्बर्स मार्फत आएको टोलीले गरेको सार्फु चारलाई मिनी अन्नपूर्णको संज्ञा पनि दिइएको छ। हिमालयको चुनौतीपूर्ण भूगोललाई जित्दै सार्फु चारको पहिलो आरोहण हुनु विश्वभरका पर्वतारोहीका लागि प्रेरणादायी बन्ने अपेक्षा गरिएको आरोहण दलको नेतृत्व गर्नुभएका लियलले बताउनुभयो। 10 स्थानीय तह रहेको खोटाङका 20 डडेलोको उच्च जोखिममा रहेका छन्। विपद पूर्व तयारी तथा प्रतिकार योजना र विपद व्यवस्थापन समितिले 2 नगरपालिका र 8 गाउँपालिकाका 79 ओडा मध्ये 20 ओडालाई डडेलोको उच्च जोखिममा राखेको हो। गत वर्ष जिल्लाको विभिन्न स्थानमा गरी 65 वनमा डडेलो लागेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। काठमाडौँ महानगरपालिकाले यही चैत 12 गतेदेखि वीर अस्पतालमा शुरू गरेको स्तन पाठेघर र पाठेघरको मुखमा हुने क्यान्सरको निशुल्क परीक्षणमा हिजोसम्ममा 210 जनाले परीक्षण गराएका छन्। परीक्षण आगामी वैशाख 12 गतेसम्म चल्ने जानकारी दिँदै महानगरले परीक्षणका लागि नागरिकले आफू नजिकको स्वास्थ्य प्रवर्धन केन्द्रमा पहिले सम्पर्क गर्नुपर्ने र सम्पर्कमा तोकिएकै समयमा परीक्षण गराउन पनि आग्रह गरेको छ। कैलालीको टीकापुर नगरपालिकामा पाइपलाइन मार्फत घर घरमा पुगेको बायोग्यास प्लान्टको विद्युत लाइन काटिँदा ग्यास प्लान्ट अलपत्र भएको छ। नगरपालिका 5 स्थित सामुदायिक पशु चौपाया व्यवस्थापन गरिएको क्षेत्रमा निर्माण भएको बायो ग्यास प्लान्टको विद्युत महसुल नतिर्दा विद्युत लाइन काटिएपछि 55 घरमा ग्यास वितरणको काम पनि ठप्प भएको सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्धन समितिका अध्यक्ष लोकबहादुर बुढा छेत्रीले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। म्यानमारको सागिङ शहरमा केन्द्रबिन्दु भई हिजो गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या 1,000 नागेको छ भने खोजी तथा उद्धार कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन्। मध्य म्यानमारको सागिङ शहरको उत्तर पश्चिममा हिजो 7.7 म्याग्नेच्यूडको भूकम्प गएको र त्यसको केही मिनटपछि 6.7 म्याग्नेच्यूडको पराकम्प गएको थियो। म्यानमारमा कम्तीमा 1,002 जनाको मृत्यु भएको र करिब 2,400 जना घाइते भएको म्यानमार सरकारले विज्ञप्तिमा जनाएको छ। भूकम्पले म्यानमारमा भवन पुल र सड़कका साथै 17,00,000 भन्दा बढ़ी मानिसहरूको घरमा क्षति पुगेको थियो। सोही भूकम्पका कारण बैंककमा थप 10 जनाको मृत्यु भएको र कम्तीमा 100 जना हराइरहेका पुष्टि भएको छ। भूकम्पका कारण संचार प्रणाली अवरूद्ध भएपछि प्रकोपको वास्तविक तथ्याङ्क सरकारले मात्र सार्वजनिक गरिरहेको छ भने मृतकको संख्या अझै बढ़ने आशंका गरिएको छ। विमानस्थल तथा सड़कहरू बन्द रहेकाले राहत तथा उद्धार सामग्री पुर्याउने काममा समेत समस्या भइरहेको जनाइएको छ। यस्तै मान्डेलमा विनाशकारी भूकम्पका कारण ध्वस्त भएको एक अपार्टमेन्ट ब्लकको भग्नावशेषभित्र 90 जना भन्दा बढ़ी मानिस फँसेको हुन सक्ने रेडक्रसका एक अधिकारीले बताएका छन्। यो दशकौं पछिको देशको सबैभन्दा ठूलो भूकम्प हो जसमा 17,00,000 भन्दा बढ़ी जनसंख्या भएको दोस्रो ठूलो शहर मान्डले नराम्ररी प्रभावित भएको छ। भारतको छत्तीसगढ़ राज्यको सुकमा जिल्लाको केरलापाल क्षेत्रमा आज प्रहरी र सशस्त्र लड़ाकू बीच भएको मुठभेड़मा 16 नक्सलवादीको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ। अधिकारीहरूका अनुसार प्रहरीले हिजोबाट शुरू गरेको संयुक्त आतंकवाद विरोधी अभियानमा गोप्य सूचनाको आधारमा कार्यवाही शुरू गरिएको थियो। संयुक्त टोलीले हाल मुठभेड़ स्थल तथा वरपरको भूभागमा गहन खोजी र कार्यवाही जारी राखेको बताइएको छ। भारतीय गृहमन्त्री अमित शाहले 2026 देशबाट नक्सलवादीहरू उन्मूलन गरिने बताउनुभयो। अब आर्थिक समाचार सुमिता लामाबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
स्थानीय तहमा सूचीकृत भएका करिब 800 बेरोजगारले रोजगारीको माग गरेका छन्। नेपालगंज उद्योग वाणिज्य संघले जिल्लाका सात स्थानीय तहसंघको सहकार्यमा शुक्रबारदेखि आयोजना गरेको दुई दिने बाँके रोजगार मेलामा सूचीकृत बेरोजगारहरूले रोजगारीका अवसर सृजना गर्न माग गरेका हुन्। मेलाको पहिलो दिन शुक्रबार 600 र शनिबार 200 विभिन्न पदमा रोजगारी माग गरेका रोजगार मेला व्यवस्थापन समितिका संयोजक भीमबहादुर राणा भाटले जानकारी दिनुभयो। संघका अध्यक्ष टंकबहादुर धामीले रोजगार मेलाबाट रोजगारदातालाई आवश्यक पर्ने जनशक्तिको पहिचान हुनुका साथै आगामी दिनमा जिल्लाका उद्योग प्रतिष्ठानलाई जनशक्ति उत्पादन गरी बेरोजगारीको समस्या समाधान गर्न अभियान सञ्चालन गरिने बताउनुभयो। दुई दिनसम्म सञ्चालन भएको मेलामा रोजगार सेवा प्रदायक 35 स्टल छन्। नेपालको प्रमुख ग्रामीण पर्यटन गन्तव्य घलेगाउँमा पर्यटन प्रवर्धन तथा रजत जयन्ती समारोह आयोजना हुने भएको छ। लमजुङको बेसी शहरमा शनिबार पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी दिइएको हो। 2057 सालमा औपचारिक रूपमा ग्रामीण पर्यटनको शुरूआत गरेको घलेगाउँले 25 वर्ष पूरा गरेको अवसरमा आगामी वैशाख 23-24 र 25 गते विशेष कार्यक्रम आयोजना गरिँदैछ। घलेगाउँलाई स्मार्ट भिलेजका रूपमा विकास गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो। पर्यटन व्यवस्थापन समितिको आयोजनामा हुने कार्यक्रममा स्थानीय संस्कृति, ग्रामीण भिलेज होमस्टे, साहसिक खेलकूद तथा विभिन्न सांस्कृतिक झलक प्रस्तुत गरिनेछन्। घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार पर्यटकलाई स्थानीय जीवनशैलीको अनुभव गराउन होमस्टे भ्रमण गराइनेछ।
प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई 6 विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेको हो। जितका लागि 155 रनको लक्ष्य पछ्याएको पुलिसले 25.2 ओभरमा 4 विकेटको क्षतिमा पूरा गर्यो। कुशल भुर्तेलले 61 रन बनाए। कुल 70 बलको सामना गरेका उनले 7 चौका र 3 छक्का प्रहार गरे। आर्मीका लागि साहब आलमले 3 र नरेन साउदले 1 विकेट लिए। त्यसअघि भैरहवा स्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्ति पाएको आर्मी 43 ओभरमा सबै विकेट गुमाउँदै 154 रन बनाएको थियो। 25 रनमै 5 विकेट गुमाएको आर्मीका लागि कप्तान विनोद भण्डारी र वसीर अहमदले 75 रन बढ़ीको साझेदारी गरेका थिए। प्रतियोगिता अन्तर्गत यसपटक 46 खेलहरू खेलाइएको थियो। यी सबै खेल पहिलो पटक काठमाडौँ बाहिर रूपन्देहीमा रहेको सिद्धार्थ क्रिकेट रंगशाला, तिलोत्तमामा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला र दाङको लमहीमा रहेको देउखुरी अन्तर्राष्ट्रिय रंगशालामा आयोजना भएको थियो। प्रतियोगितामा 7 प्रदेशका टोली र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विभागीय टोली सहित 10 टोलीको सहभागिता रहेको थियो। भारतको दिल्ली U19 विरूद्ध 3 खेलको अभ्यास सिरिजमा नेपालले क्लीन स्वीप गरेको छ। वीरगंजको नारायणी क्रिकेट मैदानमा शनिबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा नेपाल U19 टोलीले दिल्लीलाई 51 रनले हराएको छ। नेपालले पहिलो खेलमा 5 विकेट र दोस्रो खेलमा 102 रनले विजयी भएको थियो। अन्तिम खेलमा जितका लागि नेपालले दिएको 123 रनको लक्ष्य पछ्याएको दिल्ली 17 ओभरमा सबै विकेटको क्षतिमा 77 रनमा समेटिएको थियो। यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले 39.4 ओभरमा सबै विकेटको क्षतिमा 122 रन बनाएको थियो। 23 तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि चर्च बोइज युनाइटेड क्लब ललितपुरले जितेको छ। देवीनगर स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शनिबार सम्पन्न फाइनलमा विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ क्लबलाई 2-0 गोल अन्तरले पराजित गर्दै चर्च बोइजले उपाधि जितेको हो। चर्च बोइजको जितमा पहिलो हाफमा खेलको 19 मिनटमा विदेशी खेलाड़ी रिचार्ड विल्सनले र दोस्रो हाफमा खेलको 66 मिनटमा राजभूषालले 1-1 गोल गरे। प्रतियोगिताको उपाधि विजेता चर्च बोइजले 12,12,000 रूपियाँ र उपविजेता एपीएफले 6,66,000 रूपियाँ नगद पुरस्कार प्राप्त गरेको एन्फा रूपन्देहीका महासचिव हिमाल गौजनले जानकारी दिनुभयो।
अब मौसम। आगामी 24 घण्टामा कोशी र गण्डकी प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षाका साथै उक्त प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 28.2 डिग्री सेल्सियस, न्यूनतम 15.8 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 29.2 डिग्री सेल्सियस, न्यूनतम 14.5 डिग्री सेल्सियस। पोखराको अधिकतम 30.6 डिग्री सेल्सियस, न्यूनतम 18.5 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 35 डिग्री सेल्सियस, न्यूनतम 15.8 डिग्री सेल्सियस। दिपालको अधिकतम 37 डिग्री सेल्सियस, न्यूनतम 12.9 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। गृहमन्त्री रमेश लेखकद्वारा पूर्व राजा समर्थकले हिजो गरेको तोड़फोड़ आगजनी र लुटपाट क्षेत्रको निरीक्षण घटनामा संलग्न जोसुकैलाई कार्यवाहीको दायरामा ल्याउने गृहमन्त्रीको दृढ़ता पूर्व राजाका समर्थकले गरेको तोड़फोड़ र आगजनीका घटना क्षम्य हुन नसक्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाई काठमाडौँ महानगरपालिकाद्वारा हिजो तीन कुनेमा जथाभावी फोहोर र तोड़फोड़ गरेको भनी पूर्व राजा ज्ञानेन्द्र शाहलाई 7,93,000 रूपियाँ जरिवाना म्यानमामा हिजो गएको भूकम्पमा परि मर्नेको संख्या 1,000 नाग्यो र प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबलाई यसका साथै साँझ 7 बजेको समाचार सकियो हवस् त नमस्कार।